گزشتہ سبق میں ہم نے جملہ اسمیہ کی ترکیب شروع کی تھی. میں نے آپ کو بتلایا تھا کہ ایک ہوتا ہے جملہ اسمیہ اور ایک ہوتا ہے جملہ فعلیہ. جملہ اسمیہ جو ہے وہ جملہ جس کا پہلا جز اسم ہو, جملہ فعلیہ جس کا پہلا جز فعل ہو. اور پھر جملہ اسمیہ کی ترکیب ہم نے شروع کی تھی, اور میں نے آپ کو بتایا کہ جملہ اسمیہ میں دو چیزیں ہوتی ہیں, ایک ہے مبتدا اور ایک ہے خبر. آسان لفظوں میں مبتدا اسے کہتے ہیں جس کے بارے میں بات کی جائے, اور جو بات کی جائے اس کو خبر کہتے ہیں. جس کے بارے میں بات کی جائے اسے مبتدا, اور جو بات کی جائے اسے خبر کہتے ہیں. زید قائم, میں نے کس کے بارے میں بات کی؟ زید کے بارے میں. تو زید ہے مبتدا, اور کیا بات کی؟ کہ وہ کھڑا ہے, تو یہ قائم ہے خبر. آپ اپنے کلام میں بھی غور کر لیں, آپ جب بھی بات کرتے ہیں کسی چیز کے بارے میں بات کرتے ہیں, ایک تو وہ چیز ہوتی ہے جس کے بارے میں بات کرتے ہیں, اور ایک آگے جو بات آپ کرتے ہیں. تو جو بھی چیز جس کے بارے میں بات کی جائے وہ ہوتی ہے مبتدا, اور جو بات کی جائے وہ ہوتی ہے خبر جملہ اسمیہ میں. اور مبتدا بھی مرفوع ہوتا ہے اور خبر بھی مرفوع. رفع نصب جر آپ نے پڑھایا نہیں, تو یاد رکھو یہ جو مبتدا ہوتا ہے یہ ہمیشہ مرفوع ہوتا ہے, اسی طرح خبر ہمیشہ مرفوع ہوتی ہے. جیسے ہی ایک لفظ کے بارے میں آپ کو پتا چل جائے کہ یہ مبتدا ہے, تو ساتھ ہی ایک اور بات فوراً پتا چل گئی کہ اس پر کیا پڑھنا ہے, رفع پڑھنا ہے. توجہ ہے, اس پر رفع پڑھنا ہے. اور جیسے ہی کسی لفظ کے بارے میں آپ کو پتا چلے کہ یہ خبر ہے, تو ساتھ ہی ایک اور بات کا بھی پتا چل جاتا ہے کہ اس پر بھی رفع پڑھنا ہے. تو مبتدا بھی کیا ہوگا؟ مرفوع. خبر بھی کیا ہوگی؟ مرفوع. دیکھو کچھ چیزیں ہیں جن سے اعراب کا پتہ چلتا ہے, کچھ چیزیں ہیں جن سے اعراب کا پتہ نہیں چلتا. میں کہوں ضمیر, کوئی اعراب کا پتہ نہیں چلتا, کیونکہ ضمیر مرفوع بھی ہو سکتی ہے, منصوب بھی, مجرور بھی. میں کہوں اس میں اشارہ, کچھ پتہ نہیں چل رہا ہے اعراب کا, کیونکہ اس میں اشارہ مرفوع بھی ہو سکتا ہے, منصوب بھی اور مجرور بھی. اور اسی طرح میں کہوں مثلا اس میں موصول, تو کچھ پتہ نہیں چلے گا کہ یہ مرفوع ہے, منصوب ہے یا مجرور, کیونکہ اس میں موصول پر رفع بھی آ سکتا ہے, نصب بھی اور جر بھی آ سکتا ہے. لیکن کچھ چیزیں ہیں جو نحو کی کتابوں میں وہ آپ کو بتلاتے ہیں کہ یہ ہیں مرفوعات, یہ ہیں منصوبات اور یہ ہیں مجرورات. ان میں سے جب کوئی چیز آ جائے تو اس کے ساتھ ہی اعراب کا بھی پتہ چل جاتا ہے. مثلا میں نے آپ کو بتا دیا مبتدا بھی کیا ہوتا ہے؟ مرفوع. خبر بھی کیا ہوتی ہے؟ مرفوع. اب جیسے ہی ایک لفظ کے بارے میں آپ کو پتا چلے یہ مبتدا ہے, ساتھ ہی ایک اور بات بھی پتا چل گئی کہ اس پر کیا پڑھنا ہے؟ رفع. چاہے وہ ضمیر ہو, چاہے وہ اس میں اشارہ ہو, چاہے اس میں موصول ہو, چاہے کسی کا نام ہو, کچھ بھی وہاں پر آ رہا ہو جو مبتدا ہے اس پر کیا پڑھیں گے؟ رفع پڑھیں گے. اور جو خبر ہوگی اس کی جگہ پر جو بھی لفظ آ رہا ہے اس پر بھی کیا پڑھیں گے؟ رفع پڑھیں گے. بات سمجھ میں آ گئی؟ تو مبتدا بھی مرفوع, خبر بھی مرفوع. تو جیسے ہی ایک لفظ کے بارے میں آپ کو پتا چلے یہ مبتدا ہے, ساتھ ہی کیا پتا چل جاتا ہے؟ کہ مرفوع ہے. جیسے ہی ایک لفظ کے بارے میں پتا چلے یہ خبر ہے, تو کیا پتا چلتا ہے؟ یہ مرفوع ہے. اور پھر میں نے بتلایا تھا آپ کو کہ یہ رفع, نصب اور جر یہ تین تین قسم پر ہیں. یہ رفع, نصب یا جر جو بھی اعراب ہو وہ یا لفظن ہوگا یا تقدیرن ہوگا یا محلن ہوگا. بلکہ اس سے پہلے میں نے ایک اور بات بتائی تھی کہ مبتدا میں اصل یہ ہے کہ وہ معرفہ ہو. مبتدا ہمیشہ کیا ہوتا ہے؟ معرفہ ہوتا ہے. اور خبر, خبر نکیرہ ہوتی ہے. ہاں کبھی کبھار مبتدا نکیرہ بھی آ جاتا ہے, لیکن وہ خاص جگہیں ہیں, خاص شرطیں ہیں, انہی کے ساتھ آئے گا. اور کبھی کبھار خبر بھی معرفہ آ جاتی ہے. तो मुब्तदा में असल क्या है उसको क्या होना चाहिए, मारिफा, और खबर में असल क्या है कि वो क्या हो, नकेरा हो। मारिफा और नकेरा की आपको पहचान होनी चाहिए भाई। तो मारिफा मैंने आपको गिनवाए थे कि सात चीजें हैं, लेकिन पहले यह समझ लें कि मारिफा कहते किसे हैं और नकेरा कहते किसे हैं। मारिफा मारिफत से है, मारिफत का क्या माना, पहचान, जिसकी आपको पहचान हो। मुतकल्लिम और जो मुखातब है, मुतकल्लिम बात करने वाला, मुखातब जो सामने है जिससे बात की जा रही है, ये इन दोनों में कोई एक चीज मुतायन है। मुतकल्लिम जब उसको जिक्र करता है तो मुखातब समझ जाता है कि किसकी बात हो रही है, तो इसको कहेंगे मारिफा। और अगर उसको पता नहीं चलता तो उसको क्या कहेंगे, नकेरा। तो आसान लफ्जों में मारिफा वो है जिसकी आपको पहचान हो, और नकेरा वो है जिसकी आपको पहचान ना हो। मैं आपसे कहता हूं जाअनी रजुलुन अमसी, कल मेरे पास एक आदमी आया था। जाअनी रजुलुन अमसी, अमसी गुज़श्ता कल, कल मेरे पास एक आदमी आया था जी। आपको पता चला कौन आया था?
नहीं
आपको ना उसके नाम का पता, ना उसकी शक्लो सूरत का पता, ना उसके कपड़ों का पता, ना और किसी चीज का पता। तो यह है नकेरा, इसलिए मैं नकेरा लाया, जाअनी रजुलुन, रजुलुन क्योंकि आपको उस आदमी की पहचान नहीं है। हां उसके बजाय मसलन आपका एक साथी है जैद, मैं जैसे ही जैद कहता हूं फौरन आपके जहन में एक शख्स की सूरत आ गई या नहीं आ गई जिसको आप पहचानते हैं, जो आपके साथ पढ़ता है। आप अपने किसी साथी का नाम लेकर दूसरे से जिक्र करते हैं, दूसरे के जहन में फौरन पहचान आ जाती है कि अच्छा ये उसकी बात कर रहा है, उसकी बात कर रहा है। तो देखो मारिफा किससे है, मारिफत से। मारिफा किसे कहेंगे, जिसकी आपको पहचान हो। और अगर एक चीज को जिक्र किया जाए और आपको उसकी पहचान ना हो तो समझ जाए वो नकेरा है, नकेरा है। अब मुब्तदा में असल है मारिफा होना और खबर में असल है नकेरा होना, तो आपको मारिफा नकेरा की पहचान होनी चाहिए। ये बार बार मैं तकरार करवाऊंगा, आपने इनको जुबानी याद करना है भाई, हर वक्त आपके जहन में हो कि मारिफा कौन कौन से हैं। तो वो सात थे, नंबर एक तमाम जमीरें, नंबर दो आलम, नंबर तीन अस्मा इशारा, नंबर चार अस्माए मौसूला, नंबर पांच मारिफा बनीदा, नंबर छह मारिफा बलिफलाम, और नंबर सात जो इन में से किसी की तरह मुजाफ हो इलावा मारिफा बनीदा के। मारिफा बनीदा हमारी बहस से खारिज है क्योंकि हम मुब्तदा खबर की बहस कर रहे हैं, लिहाजा उसको बेशक बार बार जिक्र भी ना करें। तो उसके साथ बनते हैं सात, उसके बगैर कितने बनते हैं, छह। तो सातवीं किस्म यह है जो पांच में से किसी एक की तरफ मुजाफ हो। सातवीं किस्म कौन सी पड़ी, इन में से कितने मुराद हैं, पांच। इन पांच में से किसी एक की तरफ मुजाफ हो, छठा तो मारिफा बनीदा था उसको हमने निकाल दिया। उन पांच यानी जमीर की तरफ कोई इसम मुजाफ हो जाए, या आलम की तरफ मुजाफ हो जाए, या इसमें इशारा की तरह मुजाफ हो जाए, या इसमें मौसूल की तरह मुजाफ हो जाए, या मुअर्रफ बिल्लाम की तरफ कोई इसम मुजाफ हो जाए, तो वो भी मारिफा बन जाता है। गुलाम नकेरा है लेकिन इसकी इजाफत कर दो हा जमीर की तरफ गुलामुहु, अब ये क्या बन गया, मारिफा। गुलामुहु उसका गुलाम, जैद का गुलाम, देखा जैसे ही मैंने कहा जैद का गुलाम, आप उसको जानते हैं मसलन, जैद को भी जानते हैं, जैद के गुलाम को भी। तो जैसे ही मैं कहूंगा जैद का गुलाम आज आया था, आप फौरन समझ गए कि किसकी बात हो रही है। तो किसी जमीर की तरफ जो इसम मुजाफ हो जाए वो भी क्या बनता है, मारिफा। इसी तरह आलम की तरफ कोई इसम मुजाफ हो जाए वो भी क्या बन जाता है, मारिफा। मसलन गुलामो जैदीन, गुलामो, देखो बेशक आपने जैद के गुलाम को न भी देखा हो लेकिन गुलाम उजैदीन से आप समझ गए कि नहीं समझ गए किसकी बात हो रही है, जैद के गुलाम की बात हो रही है, हो रही है, अमर या बकर के गुलाम की बात नहीं हो रही। इसी तरह इसमें इशारा की तरफ कोई मुजाफ हो, गुलामु हाजा इस आदमी का गुलाम, इसमें मौसूल की तरफ मुजाफ हो जाए, गुलामुल लदी ज़रबा का, उस शख्स का गुलाम जिसने आपकी पिटाई की थी। और इसी तरह गुलामुर रजुली, उस आदमी का गुलाम। देखो ये सब में गुलाम का लफ्ज क्या बन गया है, मारिफा बन गया है। तो जो भी इसम, जो भी नकेरा जब किसी मारिफा की तरफ मुजाफ हो जाए तो वो भी क्या बन जाता है, मारिफा बन जाता है। तो मारिफा किसे कहते हैं, जिसकी आपको पहचान हो, और जिसकी पहचान ना हो वो क्या है, नकेरा है भाई, नकेरा है। अब तुलबा को अमूमन बड़ी मुश्किल पेश आती है कि कोई इसम आता है तो वह हैरान होते हैं कि मारिफा है या नकेरा। भाई मारिफा की किस्में आपको याद हो गई, कोई इसम आ जाए फौरन उस पर उसको देखो, ये जमीर तो नहीं, ये आलम तो नहीं, किसी का नाम तो नहीं, ये इसमें इशारा तो नहीं, ये इसमें मौसूल तो नहीं, ये मुआरफ बिल्लाम तो नहीं, इस पर अलिफ लाम तो नहीं, या इनमें से किसी की तरह मुजाफ तो नहीं। ये पांच छह चीजें आपने उस पर फौरन लागू की, देखा उनमें से कोई भी नहीं है ये, तो समझ जाए ये क्या है, नकेरा है, नकेरा है। तो लिहाजा आपको यह मारिफा की किस्में याद होनी चाहिए। और उसके बाद फिर मैंने आपको बताया कि एराब तीन किस्म पर है, रफा, नसब और जर। और फिर इनमें से हर एक तीन तीन किस्म पर है, या तो ये रफा नसब या जर, या ये लफजन होगा, या तकदीरन होगा, या महलन होगा। महलन जो एराब आता है याद रखना वो मबनी में आता है, वो किस में आता है, हां तो ये महलन एराब किस में आता है, मबनी में, और ये लफजन और तकदीरन मुअरब में आएगा। एराब कितनी किस्म पर, तीन किस्म पर, चाहे रफा हो, चाहे नसब हो या जर, या तो वो लफजन होगा, या तकदीरन होगा, या महलन। महलन किस में आएगा, मबनी में, और लफजन और तकदीरन किस में आएगा, मुअरब में। जुबान से दोहराओ भाई, जुबान से दोहराओ भाई, मैं तकरार करवा रहा हूं, जुबान से दोहराओगे तो चीज याद होगी। तो या लफजन होगा, या तकदीरन होगा, या महलन होगा। महलन किस में, मबनी में, और लफजन और तकदीरन किस में, मुअरब में होगा। तो अब आपको मबनी की पहचान होनी चाहिए। तो मैंने आपको मबनियात भी लिखवाए थे कि मबनियात आठ हैं। नंबर एक, तमाम जमीरें। नंबर दो, अस्माए इशारा। नंबर तीन, अस्माए मौसूला। नंबर चार, कुछ मुरक्कबात हैं। नंबर पांच, अस्वात हैं कुछ भाई, कुछ अस्वात, अस्वात हैं, आवाजें हैं। और उसके बाद नंबर छह, कुछ जुरूफ हैं भाई, जैसे ईजा वगैरह। और नंबर सात, अस्माए अफाल हैं, अस्माए अफाल। और नंबर आठ, किनायात हैं भाई, कम और कजा। ये आठ मबनियात हैं, ये आपको हर वक्त याद होने चाहिए। और खास तौर पर इनमें से पहले तीन तो हर जगह इस्तेमाल होते हैं, उसका तो आपने बहुत लिहाज रखना है। तमाम जमीरें, अस्मा इशारा और अस्मा मौसूला, ये तीन तो जगह जगह आएंगे। और ये जैसे ही कोई जमीर आए, आप समझ जाएं, इसका एराब क्या आएगा, महलन। इसमें इशारा हो तो एराब कैसे होगा, महलन। और इसमें मौसूल हो तो एराब महलन होगा। यानी चाहे रफा हो, नसब हो या जर, तो इनका एराब महलन आएगा। मैंने बतलाया था भाई, महलन का क्या माना, महल जगह को कहते हैं। यानी ये जगह तो मसलन मुब्तदा क्या होता है, मरफू होता है, मरफू होता है। लिहाजा मसलन मैं एक जुमला बनाता हूं, हाजा रजुलन, ये आदमी है। हाजा क्या है, हाजा मुब्तदा, और रजुल क्या है, खबर है। और हाजा क्या बन रहा है, मुब्तदा, और मुब्तदा क्या होता है, मरफू। इतना तो आपको पता चल गया कि हाजा भी मरफू है, रजुल भी। अब इनमें से हर एक में गौर कर लो कि ये हाजा पर कौन सा एराब, रफा आएगा, लेकिन कौन सा रफा, लफजन, तकदीरन या महलन। आपने गौर किया तो सबसे पहले जब भी कोई इसम आए, पहले ये देखो कि ये मारिफा है या नकेरा, और साथ की मबनी है या मौरब है। तो आपने हाजा में गौर किया तो पता चला यह मबनी है, यह इसमें इशारा है। जैसे ही मबनी होने का पता चला, साथ ही एक और बात भी पता चल गई आपको कि इस पर क्या पढ़ना है, कि इस पर रफा कौन सा आएगा, महलन आएगा। महलन का क्या माना, यानी ये जगह रफे वाली है, क्योंकि ये मुब्तदा बन रहा है भाई, और मुब्तदा पर क्या आता है रफा, लेकिन ये मबनी है और मबनी तो रफा को जगह नहीं देता, तो यूं कहेंगे ये मरफू है महलन, ये मरफू है महलन। मरफू क्यों, मुब्तदा है, महलन क्यों, क्योंकि मबनी है। बात समझ में आ गई। अब हम जब तरकीब करेंगे, आपने सबसे पहले इराब बताना है, कोई भी लफ्ज आए, मरफू है, मंसूब है या मजरूर। दूसरी बात फिर आपने यह बतानी है कि लफ्जन है, तकदीरन है या महलन है। और तीसरे नंबर पर फिर बताना है कि यह है क्या, मुब्तदा है या खबर है, फाइल है, मफूल है, क्या है। तो हाजा रजुल कैसे तरकीब करेंगे, हाजा मरफू महलन मुब्तदा, मरफू क्यों, मुब्तदा है, महलन क्यों, मबनी है। और मुब्तदा आपने कहा, मुब्तदा आपको कैसे पता चला, मैंने आपको बताया था, अगर आपके पास दो लफ्ज हों और दोनों से जुमला पूरा हो रहा हो, जुमला पूरा हो रहा हो, दोनों इसम हैं और दोनों से जुमला पूरा हो रहा है, तो इनमें से देखो मारिफा कौन सा है, नकिरा कौन सा है, तो जो मारिफा हो उसको क्या बनाओ मुब्तदा, जो नकिरा हो उसको क्या बनाओ खबर। तो उमूमन मुब्तदा मारिफा ही पहले होगा और खबर बाद में होगी, तो उसको मुब्तदा बनाओ और खबर। लेकिन गौर आपने जरूर करना है, आंखें बंद करके कहीं तरकीब नहीं करनी, खुद बात को समझना है, फिर चाहे गलती हो जाए वो गलती बेहतर है, बजाय इसके कि आप रटे की तरह तरकीब करें। तो मबनी का एराब होगा महलन, हाजा मुब्तदा बने तो भी इसका एराब महलन, मरफू होगा महलन, अगर ये खबर बने तो भी ये मरफू होगा महलन। ये जो आठ मबनियात हैं, इनके अलावा जो अस्मा हैं वो मौरबात हैं, वो मौरब हैं, और मौरब का एराब या लफ्जन आता है या तकदीरन। वो 16 किस्में आपने नहमीर में पढ़ी होंगी, वो आपने याद करनी है, वो 16 किस्में, बल्कि वो 16 किस्में हम अभी कर लेते हैं, बाद में फिर आपने उनको याद करना है, तकरार करना है, बस ये तीन चीजें याद कर लो, तीन चार चीजें आएंगी इस सारी तरकीब में। एक आपको मारिफा की किस्में याद होनी चाहिए, एक आपको ये मबनियात याद होने चाहिए, एक वो 16 किस्में होंगी ये, और कोई एक आध बात अगर आगे आ गई, बस ये तीन चार चीजें आप याद कर लें और फिर आप देखें आप इबारत हल करते चले जाएंगे इंशाल्लाह। तो जो मौरब है उसका एराब या लफ्जन आता है या तकदीरन आएगा, तकदीरन भाई। अब वो 16 किस्में जो हैं उनमें आप गौर करें, बाजों का एराब लफ्जन है और बाजों का तकदीरन। लफ्जन एराब का माना यह है कि आप उस एराब पर बाकायदा तलफ्फुज करते हैं, सुनने वाले को सुनते ही पता चल जाता है कि आप रफा पढ़ रहे हैं या नसब पढ़ रहे हैं या जर। मसलन अब आप मुझे बताइए मैंने क्या पढ़ा, रजुलिन, रफा नसब या जर, जर, देखा तलफ्फुज से ही आपको पता चल गया, रजुलन नसब, देखा सुनने से तलफ्फुज से ही पता चल गया, रजुलन रफा, देखा ये एराब लफ्जी कहलाता है जिसमें तलफ्फुज से ही दूसरे को एराब का पता चल जाता है, ये एराब क्या है लफ्जी। तो ये जो 16 किस्में हैं आप देखेंगे इनमें अक्सर एराब लफ्जी हैं, चंद एक हैं उनका एराब तकदीरी है, तकदीरी। जैसे मूसा, जा अ मूसा, रई तो मूसा, मरर तो भी मूसा, जा अ मूसा इसमें लफ्ज मूसा फाइल बन रहा है, रई तो मूसा इसमें लफ्ज मूसा मफूल बन रहा है, मरर तो भी मूसा यह बाजारा लफ्ज मूसा पर दाखिल है। तो ये तीनों हालतें हैं, और एक में ये मरफू है, एक में मंसूब है, एक में मजरूर, लेकिन तलफ्फुज़ से नहीं पता चल रहा, जा मूसा, रई तो मूसा, मरर तो भी मूसा, देखा तलफ्फुज़ से पता नहीं चल रहा। तो ये एराब तकदीरी है, तकदीरी। कद्दर युकद्दर, तकदीर का माना होता है फर्ज कर ले, भाई ये बार बार मैं तकरार करवाऊंगा, बार बार आपके जहन में ये चीजें जम जाएं, चंद दिन हैं हमारे पास, 8 दिन 10 दिन तब बस तकरार ये तरकीब करेंगे, फिर इंशाल्लाह हम शरह जामी शुरू कर देंगे और ये चीजें आपको आती होंगी, आपके जहन में जम जाएंगी तो आप जामी बेहतरीन समझ सकेंगे, इसलिए बार बार मैं तकरार करवाऊंगा। तो कद्दरा युकद्दिरु तकदीर, तकदीर का माना है फर्ज करना, फर्ज करना। तो जा अमूसा, आपसे कोई अराब पूछे, आप कहेंगे कि ये मरफू है तकदीरन। रई तो मूसा, आपसे अराब पूछे तो आप क्या कहेंगे, ये मनसूब है तकदीरन। और मरर तो भी मूसा, ये इस पर बात जारा दाखिल है तो ये मजरूर है तकदीरन। तो इस लफ्ज मूसा पर अराब जो है रफा भी तकदीरन, नसब भी तकदीरन और जर भी तकदीरन आएगा। और तकदीरन का क्या माना, फर्ज कर लो। भाई क्या वजह, क्यों फर्ज कर लें? वजह यह कि अगर आप यह फर्ज नहीं करते तो फिर मसला मुश्किल हो जाएगा, क्योंकि फिर यह मौरब से खारिज हो जाएगा। मौरब आपने पढ़ा, मौरब किसे कहते हैं, जिसका आखिर बदलता हो आवामिल के बदलने से, जिसका आखिर। अब यह लफ्ज मूसा मौरब है और इसका आखिर तो नहीं बदल रहा, लेकिन है क्या, मौरब। अब मौरब की तारीफ में इसको दाखिल रखना है, मबनी नहीं हम इसको कह सकते। याद रखो मबनी वो है जिसकी मबनीुल असल के साथ मुशाबहत हो गई। और मबनीुल असल कितनी चीजें हैं, तीन चीजें हैं, तीन चीजें याद रखना मबनीुल असल। नंबर एक फेले माजी, नंबर दो फेले अमर और तमाम हरूफ। फिर दोहराओ, मबनीुल असल क्या है, कितनी चीजें हैं, तीन। नंबर एक फेल माजी, नंबर दो फेल अमर, फेल अमर और नंबर तीन तमाम हरूफ। भाई ये सब मबनी हैं। देखो इनमें से इसम कोई भी नहीं है, एक फेल माजी है, एक फेल अमर है, एक तमाम हरूफ। हां इनके साथ कोई इसम मुशाबे हो जाएगा तो वो भी मबनी बन जाएगा। क्या बन जाएगा, तो मबनीुल असल के साथ मुशाबहत जरूरी है, तब ही कोई इसम मबनी बनता है, वैसे नहीं। और ये जो 8 चीजें मैंने जिक्र की इनकी मुशाबहत है, तमाम जमीरें और अस्मा इशारा, अस्मा मौसूला और कुछ मुरकबात हैं और अस्मा अस्वात हैं और अस्माए ज़ुरूफ़ हैं और अस्माए अफ़ाल हैं और कुछ किनायात हैं। भाई ये 8 चीजें इनको मबनी वैसे नहीं करार दिया, इनकी मुशाबहत है इन मबनीुल असल के साथ, यानी फेल माजी के साथ या फेल अमर के साथ या हुरूफ के साथ इनकी मुशाबहत है। तो मुशाबहत की वजह से इनको भी क्या कह देते हैं, ये भी क्या है, मबनी। और ये इन पर फिर एराब नहीं जाहिर होता, एराब इन पर जाहिर नहीं होता। तो इनके बारे में जब एराब बतलाना हो तो महलन कहेंगे, यानी ये जगह तो रफे वाली है या नसब वाली है या जात। जैसे देखो हाउलाई, हाउलाई इसमें इशारा है, ये सब हाउलाई, ये सब ये इसमें इशारा है और इसमें इशारा भी किसमें से है, मबनियात में से है। लिहाजा जा हाउलाई, रअयतु हाउलाई, मररतु भी हाउलाई, जा हाउलाई, यहां हाउलाई फाइल बन रहा है, रअयतु हाउलाई, यहां हाउलाई मफूल बन रहा है, और मररतु भी हाउलाई, यहां बाजारा दाखिल है तो हाउलाई मजरूर। लेकिन तीनों हालतों में आप देख रहे हैं कि हमजा के नीचे जेर है, हाउलाई आखिर में जो हमजा है उसके नीचे जेर है, नहीं बदल रहा। क्यों नहीं बदल रहा, क्योंकि ये मबनी है और मबनी की कौन सी किस्म है, इसमें इशारा है। ये क्या है, और इसमें इशारा है, जैसे ही आपको पता चला इसमें इशारा है तो साथ ही एराब, इस पर एराब कौन सा आएगा, महलन। रफा भी महलन, नसब भी महलन, जर भी महलन। यह महलन क्या माना, ये जगह रफे वाली है, अगर कोई मुआरब आता तो रफा जाहिर भी हो जाता, लेकिन ये मबनी है इस पर जाहिर नहीं होगा। तो जा हाउलाई ये इस वक्त क्या है, मरफू महलन। रअयतु हाउलाई ये क्या है, मंसूब महलन। मररतु बिहाउलाई ये क्या है, मजरूर महलन बाजारा मौजूद है। और आप देख रहे हैं हाउलाई के आखिर में हमजा है और हमजा पर रफा भी आ सकता है, नसब भी और जर भी। जैसे जैसे शई उन, शई अन और शई इन, देखो इसके आखिर में हमजा है और हमजा पर तीनों तरह के एराब आ सकते हैं, रफा भी आ सकता है शई उन, नसब भी आ सकता है शई अन, जर भी आ सकता है शई इन, और हा उलाई के आखिर में भी क्या है, हमजा है। तो अगर यह मौरब होता तो एराब आना चाहिए था, लेकिन एराब नहीं आ रहा, तो यह क्या है, मबनी है। और इसी तरह लफ्ज मूसा आपने पढ़ा, मूसा या ईसा, जा मूसा, रई तो मूसा, मरर तो भी मूसा, तो आपके जहन में इश्काल आएगा कि यह भी नहीं बदल रहा, इसको मौरब करार दे दिया, और हा उलाई नहीं बदल रहा, उसको मबनी करार दे दिया। तवज्जो है, मूसा का लफ्ज भी नहीं बदल रहा, ना रफा ना नसब ना जर कुछ नजर नहीं आ रहा, और हा उलाई भी इसी तरह है। तो मैंने आपको बतलाया था कि किसी लफ्ज को मबनी वैसे नहीं करार दिया जाता जब तक उसकी मबनील असल के साथ मुशाबहत ना हो जाए, और यह जो हा उलाई है इसकी मबनील असल के साथ मुशाबहत है, इसकी मबनील असल के साथ, तो लिहाजा यह तो मबनी है, लेकिन मूसा या ईसा उसकी मबनील असल के साथ कोई मुशाबहत नहीं है। याद रखना, हर मुशाबहत मुराद नहीं है, कुछ खास मुशाबहतें मुराद हैं जो आगे चलकर आप पढ़ेंगे इंशाल्लाह। तो लिहाजा मूसा और ईसा इसको हम मबनी करार नहीं दे सकते, जब मबनी नहीं करार दे सकते तो यह मौरब है। तीसरी कोई सूरत है, इसम दो ही किस्म पर है ना, या मौरब है या मबनी, तो फिर इसको मौरब करार देना पड़ेगा। और मौरब की तारीफ तो आपने ये की जिसका आखिर अवामिल के बदलने से बदलता हो, लेकिन मूसा और ईसा इनका आखिर अवामिल के बदलने से नहीं बदल रहा। तो मैंने आपको वजह बतलाई थी कि इसका आखिर भी बदलता क्योंकि ये मौरब है, लेकिन यहां एक रुकावट आ गई, और वो ये कि इसके आखिर में अलिफ है भाई। मूसा के आखिर में क्या है, अलिफ, वो या किससे बदल चुकी, अलिफ से, अलिफ है, और अलिफ के ऊपर कोई एराब नहीं आ सकता, न रफा न नसब और ना जर, तो मानेअ आ गया, रुकावट आ गई, तो रुकावट आ गई, लेकिन है तो ये मौरब, और मौरब की तारीफ क्या की, जिसका आखिर बदलता हो, तो इसका आखिर बदल नहीं सकता रुकावट की वजह से, तो कहते हैं भाई इसका एराब तकदीरी है। यानी फर्ज कर लो इस पर रफा आ गया है, जा मूसा, ये मरफू है तकदीरन, क्या माना, फर्ज कर लो इस पर रफा आ गया, रई तो मूसा, ये मनसूब है, कौन सा मनसूब, तकदीर, फर्ज कर लो इस पर नसब आ गया है, और मरर तू बी मूसा, बाजारा आ गई, तो ये क्या है, मजरूर है, तकदीरन फर्ज कर लो। भाई क्यों फर्ज कर रहे हैं, क्योंकि मौरब है ये, क्या है, और मौरब किसे कहते हैं, इसका आखिर बदलता हो, अगर इसका आखिर आप कहेंगे नहीं बदल रहा फिर तो इसको मौरब नहीं कह सकते, तो अब बदल तो नहीं रहा, तो कहते हैं भाई आप फर्ज कर लो बदल रहा है, जब हाल रफा वाली जगह पे आए तो समझ, फर्ज कर लो क्या आ चुका, रफा आ चुका, नसब वाली जगह आए तो फर्ज कर लो क्या आ चुका, नसब आ चुका, जर वाली जगह आए तो फर्ज कर लो क्या आ चुका, जर, तो बदल रहा है या नहीं बदल रहा, चाहे तकदीरन है लेकिन बदल तो रहा है, तो ये मौरब ही है, क्योंकि मौरब भी उसी को कहते हैं जिसका आखिर अवामिल के बदलने से बदलता हो। तो इसकी तो तीनों हालतें जो हैं वो तकदीरी हैं, रफा भी तकदीरन, नसब भी तकदीरन, जर भी तकदीरन, और याद रखो इसको कहते हैं इसमें मकसूर, भाई मकसूर, मीम काफ दो नुकतों वाला, सौद और वाओ रा, मकसूर, क्योंकि इसके आखिर में अलिफ मकसूरा है, तवज्जो है, इसके आखिर में क्या है, अलिफ मकसूरा है, अलिफ मकसूरा किसे कहते हैं, हां तलबा अमूमन यही समझते हैं खड़ी जबर को अलिफ मकसूरा कहते हैं, नहीं भाई ये जो आम अलिफ है इसको अलिफ मकसूरा कहते हैं, एक अलिफ ममदूदा होता है जिसमें अलिफ के बाद हमजा वगैरह हमजा आए, उसको खूब लंबा करते हैं, बनी इसराइल, देखा इसराइल, यहां रा के बाद अलिफ है और उसके बाद क्या है, हमजा, तो इसके ऊपर यहां आप कुरान में देखेंगे ऊपर मद लिखी हुई है, ये अलिफ ममदूदा है, इसको लंबा करेंगे खूब भाई, तो ये जो आम छोटा अलिफ होता है इसको क्या कहते हैं, अलिफ मकसूरा, और दूसरा जिसको लंबा करते हैं वो अलिफ ममदूदा है। तो ये खड़ी जबर को नहीं अलिफ मकसूरा कहते। लेकिन देखो मूसा, इसके आखिर में या अलिफ से बदल गई, और कौन सा अलिफ है, ममदूदा है या आम अलिफ है, आम अलिफ है, इसलिए क्या कहेंगे, अलिफ मकसूरा है। बात समझ में आ रही है? तो ये इसमें मकसूर कहलाता है। जिस इसम के आखिर में अलिफ हो उसे क्या कहते हैं, इसमें मकसूर। भाई इसमें मकसूर, और इसका एराब तीनों हालतों में तकदीरी होता है। अगर ये रफे वाली जगह पर आए तो रफा भी तकदीरी, नसब वाली जगह आए तो नसब भी तकदीरी, जर वाली जगह आए तो जर भी तकदीरी। और एक इसी तरह है इसमें मनकूस, भाई जैसे काजी, मनकूस मीम नून काफ दो नुकतों वाला है, वाव और स्वाद मनकूस। देखो जरा लफ्जों पे गौर करो, लफ्ज पे गौर करो, नाकिस से है, किससे, नाकिस किसे कहते हैं, जिसके आखिर में क्या है, हर्फ इल्लत। रमा, रमा क्या था, रमा यर्मी, ये नाकिस है, तो नाकिस। तो ये जो काजी है ये इसमें मनकूस है। इसमें मनकूस किसे कहते हैं, जिसके आखिर में या हो और या से माकबल कसरा हो, काजी आखिर में क्या है, या, और या से माकबल कसरा, तो ये इसमें मनकूस कहलाता है। तो इसमें मकसूर में तो तीनों हालतों का एराब क्या होगा, तकदीरी। लेकिन ये जो काजी जैसे लफ्ज हैं, यानी इसमें मनकूस जो हैं, इनमें दो हालतों में एराब तकदीरी है और एक हालत में एराब लफ्जी है। जरा इस पर अलिफ लाम ले आओ, जा अल काजी, देखो ये मरफू है, फाइल है जा के लिए, और फाइल याद रखना मरफूआत में से है, आप आगे चलकर पढ़ेंगे। जब एक लफ्ज के बारे में पता चल जाए कि ये फाइल है, साथ ही एक और बात का भी आपको पता चल गया कि इस पर क्या पढ़ना है, रफा पढ़ना है, तो जा अल काजी, असल में था जा अल काजी यू, लेकिन आपने सर्फ में पढ़ा है या पर जम्मा सकील है, वो गिर गया तो जा अल काजी पढ़ेंगे। इसी तरह याद रखो ये जो या है इस पर कसरा भी सकील है, मरर तु बिल काजी, ये देखा या के नीचे जेर सकील है, लिहाजा उसको गिरा देंगे, कैसे पढ़ेंगे, मरर तु बिल काजी। तो देखो जर भी तकदीरन और रफा भी तकदीरन, जा अल काजी, मरर तु बिल काजी। हां फतहा या पर पढ़ सकते हैं, रईतुल काजिया, रईतुल काजिया, तवज्जो है। तो ये इसमें मनकूस है। इसमें मकसूर में क्या है, तीनों हालतों में एराब तकदीरी, और इसमें मनकूस में एराब दो हालतों में तकदीरी है, रफा भी तकदीरी, जर भी, और नसब क्या है, लफ्जी है। रईतुल काजिया जी, एराब का पता चला या नहीं, क्या पढ़ा मैंने, नसब, देखा ये नसब लफ्जी है जिस पर हम तलफुज कर रहे हैं। तो एराब लफ्जी का क्या माना, जिस एराब पर हम बाकायदा तलफुज करें, भाई तलफुज करें। इसी तरह अगर कोई इसम मुजाफ हो जाए या मुतकल्लिम की तरफ, इलावा जमा मुजक्कर सालिम के, जमा मुजक्कर सालिम यानी मुस्लिमूना, मुस्लिमूना जैसे लफ्जों के अलावा कोई और इसम हो और वो मुजाफ हो किसकी तरफ, याए मुतकल्लिम, जैसे किताबी, कलमी, गुलामी, तवज्जो है। तो आप इसको इसमें मनकूस ना समझना, तुलबा को अमूमन पता ही नहीं चलता भाई। काजी, काजी के आखिर में या है, ये या काजी लफ्ज की अपनी है या मुतकल्लिम की जमीर है, ये या अपनी है। और गुलामी, इसके आखिर में जो या है ये मुतकल्लिम की जमीर है। गुलामी का क्या माना, मेरा गुलाम, और काजी का क्या माना था, मेरा काजी, नहीं उसका माना सिर्फ काजी है भाई। गुलामी का क्या माना, मेरा गुलाम, कलमी का क्या माना, मेरा कलम, किताबी का क्या माना, मेरी किताब। देखा यहां या मुतकल्लिम की जमीर है। तो यहां दो लफ्ज हैं दरअसल, किताबी, किताब का एराब अलग निकालेंगे और आगे या वो जमीर, वो भी इसम है ना, उसका एराब अलग होगा। एक किस्म आपने ये पढ़ी थी कि इलावा जमा मुजक्कर सालिम के, जब भी कोई इसम मुजाफ हो किसकी तरफ, या मुतकल्लिम की तरफ, तो उसका एराब तीनों हालतों में تقدیری ہوگا. جَاءَ غلامی، رَأَيْتُ غلامی، مَرَرْتُ بِغُلَامِ. دیکھو تینوں حالتوں میں یکساں ہے جی. بتائیے جَاءَ غلامی، اس میں غلام کیا واقع ہو رہا ہے؟ فاعل ہے، مضاف ہے، اور یا مضافون الیہ، تو یہ مضاف مضاف الیہ مل کر فاعل ہے. تو جَاءَ غلامی، یا کو نہ دیکھو، یا الگ لفظ ہے، غلام لفظ کو دیکھو جی. فاعل کیا ہوتا ہے؟ مرفوع. غلامی، جاء غلامی، میں کوئی رفع پڑھ رہا ہوں؟ نہیں، یہ تو یہ مرفوع ہے تقدیرن. فرض کر لو رفع آ گیا، فرض کیوں کر رہے ہو بھائی؟ کیونکہ یہ معرب ہے بھائی، مبنی نہیں ہے. اچھا، رأیت غلامی جی، یہاں غلام کا اعراب بتاؤ. یا کو نہ دیکھو، یا مضاف الیہ ہے، اور مضاف الیہ ہمیشہ مجرور ہوتا ہے، آپ نے پڑھا ہے. مجرورات دنیا میں دو ہی ہیں، ایک جس پر حرف جر داخل ہو، ایک مضافون الیہ. اس یا کا اعراب الگ ہوگا. ہاں، غلام جو ہے اس کا اعراب پوچھ رہا ہوں. رأیت غلامی، یہ غلام پر کون سا اعراب؟ نصب. اور میں نصب پڑھ رہا ہوں؟ نہیں، تو یہ منصوب ہے تقدیرن. اور مررت بغلامی، یہاں پر غلام بھی کیا ہے؟ مجرور ہے، اور یہ مجرور تقدیرن ہے. یہ مجرور تقدیرن. آپ کہیں گے بھائی با بھی جر دیتی ہے، اور مررت بغلامی یہاں میم کے نیچے بھی زیر ہے، تو آپ اس کو مجرور لفظن کہہ دیں. اعتراض سمجھ میں آ رہا ہے؟ با بھی کیا کرتی ہے؟ جر دیتی ہے. اور مررت بغلامی اس میم کے نیچے بھی کیا ہے؟ زیر ہے، تو اس کو آپ مجرور لفظن کہہ دیں. تو جواب آپ کو پھر وہاں نحو میں آپ نے پڑھا ہوگا کہ یہ پہلے غلام کا لفظ یا ضمیر سے ملا، جب مل گیا تو یا اپنے سے ماقبل کیا چاہتی ہے؟ کسرہ، تو وہ کسرہ آ گیا. تو یہ جو غلامی کے میم کے نیچے کسرہ ہے، یہ با جارہ کے داخل ہونے سے پہلے کا آیا ہوا ہے. یہ کسرہ، یہ با جارہ سے پہلے کا ہی یہ کسرہ تھا. دیکھو رأیت غلامی، دیکھو کسرہ ہے یا نہیں؟ جاء غلامی، وہاں بھی کسرہ، تو یہ کسرہ پہلے کا آیا ہوا ہے، با جارہ کی وجہ سے یہ کسرہ نہیں آیا. تو لہذا یہ میم کی حرکت ہے، اعراب نہیں. ہاں، ایک اور بات، جاء موسیٰ، اعراب بولو. لفظ موسیٰ مرفوع تقدیرن. رأیت موسیٰ، اعراب بولو. لفظ موسیٰ منصوب تقدیرن. اور مررت بھی موسا، یہ بھی کیا ہے؟ مجرور تقدیرن. اور جاء ہؤلاء، اعراب بولو. مرفوع محلن، مبنی ہے. آپ پھر کہیں گے یہ ہؤلاء کی حمزہ کے نیچے زیر ہے، اس کو کیا کہیں؟ تو یاد رکھو یہ اس کی حرکت ہے، اعراب نہیں. اعراب وہ ہے جو عامل کی وجہ سے آئے، ایک حرکت ہوتی ہے. زیدن، زیدن کی زا پر زبر پڑھتے ہو یا نہیں پڑھتے؟ زید، توجہ ہے، زیدن، زا پر کیا پڑھا میں نے؟ زبر. اعراب ہے نہیں، یہ اس کی حرکت ہے. اسی طرح ہا اولائی کے آخر میں بھی حمزہ کے نیچے حرکت ہے. تو اعراب تو بالکل آخر میں آتا ہے، اعراب بالکل آخر میں آتا ہے. باقی لفظوں پر جو ہوتی ہیں وہ اس کی حرکات و سکنات ہوتی ہیں. تو مبنی کے اندر وہ آخر والے پر بھی حرکات و سکنات آئیں گی، وہاں اعراب نہیں آئے گا. کوئی یہ نہ کہے نا جا ہا اولائی، ہا اولائی کے نیچے کیا ہے؟ زیر ہے، تو یہ اس کی حرکت ہے، اعراب نہیں ہے. اس کے بعد ہم نے ترکیب شروع کی تھی بھائی، اور تین چار جملے ہم نے کر لیے تھے. پہلی ترکیب، پہلا جملہ ہم نے لکھا تھا اللہ احد، اللہ احد. لفظ اللہ مرفوع، لفظان مبتدا. یاد رکھو کبھی ترجمے سے ترکیب کا پتہ چلتا ہے، اور کبھی ترکیب سے ترجمے کا پتہ چلتا ہے. اللہ احد ترجمہ سمجھ میں آ رہا ہے کیا؟ اللہ ایک ہے. کس کے بارے میں بات کی؟ اللہ تعالی کے بارے میں. معلوم ہو مبتدا ہے، اور کیا بات کی؟ ایک ہے، تو یہ خبر ہے. دیکھا، ترجمے سے آپ کو ترکیب سمجھ میں آ گئی کہ لفظ اللہ کیا ہے؟ मुब्तदा, और अहद क्या है? खबर है। और मुब्तदा पर कौन सा इराब आता है? रफा। खबर पर भी मालूम दोनों पर रफा आएगा, लेकिन अब कौन सा रफा आएगा? लफ्जान, तकदीरन या महलन, वो आपने गौर करना है जी। लफ्ज अल्लाह मरफू है लफ्जन, ये मबनी की कोई किस्म नहीं, ये जमीर नहीं, इसमें इशारा नहीं, इसमें मौसूल नहीं, मुरक्कब नहीं, तो ये सब किस्मों में से कोई भी किस्म नहीं, ये आलम है, नाम है, और ये मारिफा है। और अहद ये नकेरा है, तो नकेरा है। तो लफ्ज अल्लाह का एराब बोलो, मरफू मरफू लफ्जान मुब्तदा, मरफू क्यों? मुब्तदा है। फिर दोहराओ, मरफू क्यों? मुब्तदा है, मुब्तदा मरफू होता है। लफ्जन आपने कहा, लफ्जन क्यों कहा? हां, जुबान से कहो, इसके रफा पर हम बाकायदा तलफुज कर रहे हैं। फिर दोहराओ, इस मरफू लफ्जन क्यों? हां यूं कहो, हम इसके एराब पे तलफुज कर रहे हैं। ये यूं कहो, हम इसके रफा पर तलफुज कर रहे हैं। सिर्फ ये नहीं कहना हम तलफुज कर रहे हैं, नहीं नहीं, तलफुज नहीं, तलफुज तो लफ्ज पर भी होता है। यूं कहो, हम इसके एराब पर या इसके रफा पर, रफा पर तलफुज करके दिखाओ इसके, अल्लाहु, फिर करो
अल्लाहु,
इसके नसब पर तलफुज करो
अल्लाह,
जर पे करो
अल्लाही।
देखा, मालूम हुआ ये जो लफ्ज अल्लाह है इस पर तीनों तरह के एराब लफ्जन आते हैं, यानी उन पर बाकायदा तलफुज होता है। बात समझ में आ रही है? आगे अहद भाई, उसका एराब बोलो, मरफू लफ्जन खबर, मरफू लफ्जन खबर, फिर बोलो वो लफ्ज भी बोलो
अहद,
हां उसको एराब के साथ बोलना है। अहदुन जी बोलो, अहदुन मरफू लफ्जन खबर। अब बताओ मरफू क्यों? खबर है, और खबर क्या होती है? मरफू। अच्छा, लफ्जन क्यों कहा? इसके रफा पर हम तलफुज कर रहे हैं, करके दिखाओ, अहदुन नसब पे तलफुज करो, अहदन जर पर करो, अहदीन, मालूम हुआ इस पर भी तीनों तरह के एराब कैसे आते हैं? लफ्जन आते हैं जी। अब जोड़ो, मुब्तदा मुब्तदा अपनी खबर से मिलकर जुमला इस्मिया खबरिया हुआ। अब एक एक लफ्ज का एराब पता चल गया, अब एराब समेत इसको रवानी से पढ़ो, अल्लाहु अहदुन, तर्जमा करो अल्लाह एक है, या ज्यादा बेहतर अल्लाह यकता है, यकता है। वाहिद के बाद इस्नान आता है, लेकिन अहद ऐसा एक जिसका कोई दूसरा न हो बे, तो उर्दू में उसके लिए यकता लफ्ज है। उसके बाद एक और तरकीब हमने की थी, क्या तरकीब थी? हादा आलिम, तर्जमा समझ में आ रहा है
जी,
जी तरकीब उससे कुछ समझ में आ रही है? हाजा, ये एक चीज की तरफ आपने इशारा किया, एक शख्स की तरफ, आलिम क्या है?
आलिम,
देखा किसके बारे में बात की? ये शख्स, ये शख्स, तो ये हाजा क्या हुआ? मुब्तदा। और क्या बात की? आलिम है, तो ये क्या हुई? खबर। और बात पूरी है, मैंने ये भी बताया था, जब आपके पास दो लफ्ज हों और दो लफ्जों से बात पूरी हो रही हो, जुमला पूरा हो, तो उसमें से देखो मारिफा को क्या बना दो? मुब्तदा। और नकेरा को क्या बनाओ? खबर। तो हाजा मारिफा है, मारिफा की कौन सी किस्म है? इसमें इशारा है। और आलिम ये नकेरा है, तो हाजा को बनाओ मुब्तदा जी। अब बताइए एराब बताइए, हाजा मरफू महलन मुब्तदा, मरफू क्यों? मरफू क्यों? मुब्तदा है मरफू, और कौन सा मरफू है? महलन है। महलन क्यों है? शाबाश, क्योंकि ये क्या है?
मबनी।
देखा एराब इतना आसान है, हाजा का आपको पता चल गया ये क्या है? मुब्तदा। अब सिर्फ ये देख लो मौरब है या मबनी, मबनी हो तो एराब महलन, اور اگر معرب ہے تو وہ 16 قسمیں آپ کو یاد ہونی چاہیے، ان میں سے فوراً دیکھ لو کہ کون سی قسم ہے اور اس کے مطابق لفظاً ہے یا تقدیراً ہے. وہ 16 قسمیں بھی ابھی ہم کر لیتے ہیں تاکہ آپ کے ذہن میں تازہ ہو جائیں بھائی. انشاءاللہ ایک ہفتے بعد آپ اچھی خاصی عبارت حل کرنے کے قابل ہو جائیں گے انشاءاللہ. ہاذا عالم، ہاذا مرفوع محلن مبتدا. مرفوع کیوں؟ مبتدا ہے. محلن کیوں؟ مبنی ہے. شاباش. اور مبتدا آپ نے کہا، آپ نے اس کو مبتدا کیوں بنایا؟ کیونکہ یہ معرفہ ہے اور دوسرا اسام نکرہ ہے اور انہی سے بات پوری ہو رہی ہے. یہ پورا جملہ ہے، دونوں میں سے ایک معرفہ ایک نکرہ ہے، تو معرفہ کو کیا بنائیں گے؟ مبتدا. اور نکرہ کو کیا بنائیں گے؟ خبر. آگے عالم بھائی، اعراب بولو. مرفوع لفظن. مرفوع کیوں؟ خبر ہے. شاباش. اور لفظن کیوں کہا؟ اس کے رفع پر ہم کیا کر رہے ہیں؟ طلب. شاباش شاباش. رفع پہ تلفظ کر کے دکھاؤ اس کے. عالم. نصب پہ کرو عالمن. جر پر کرو عالمین. دیکھا، معلوم ہوا اس پر تینوں طرح کے اعراب لفظی آتے ہیں. اس لفظ، یہ جو لفظ عالم ہے، اس پر رفع بھی لفظن، نصب بھی لفظن، اور جر بھی لفظن آتا ہے، تلفظ سے ہی پتا چل جاتا ہے. پھر میں نے ایک ترکیب کروائی تھی. کیا تھی اگلی ترکیب؟ ہوا رجل. جی ہوا. بتائیے بھائی اعراب، بتائیے، بولو بھائی. ترجمہ سمجھ میں آ رہا ہے؟ ہوا رجل کیا ترجمہ ہے؟ وہ مرد. کیا ترجمہ ہے؟
وہ مرد ہے.
پوری بات ہے. یہ کیا ہے؟ پوری بات ہے. بات سمجھ میں آ رہی ہے؟ اچھا جی، ہوا کا اعراب بولو. جی مبتدا تو ہے، لیکن پہلے اعراب بتاؤ. ابھی بتایا، جیسے ہی کسی لفظ کے بارے میں پتا چلے وہ مبتدا یا خبر ہے، ساتھ ہی کیا پتا چل جاتا ہے؟ ہاں بھائی جی، معرفہ ہے، مرفوع ہے. جیسے ہی کسی لفظ کے بارے میں پتا چلے یہ مبتدا ہے، ساتھ ہی کیا پتا چل جاتا ہے؟ کیا معنی اس پر کیا پڑھنا ہے؟ رفع پڑھنا ہے. جیسے کسی لفظ کے بارے میں پتا چلے یہ خبر ہے، ساتھ ہی کیا پتا چل جاتا ہے؟ مرفوع ہے. اس پر کیا پڑھنا ہے؟ رفع. جی بولو، اب ہوا کا اعراب بولو. مرفوع ہے، ٹھیک ہے. مرفوع کون سا مرفوع؟ مبتدا تو ہے، وہ ابھی آخر میں آپ نے ہمیں بتانا ہے، وہ ابھی دل میں رکھیں. مرفوع ہے. پھر مرفوع کون سا ہے؟ لفظن ہے، تقدیرن ہے، محلن ہے، یہ ہمیں بتاؤ. لفظن. ہوا مرفوع لفظن. جی مرفوع کیوں؟ مبتدا ہے. لفظن کیوں؟ اعراب پر تلفظ کر رہے ہیں ہم. جی کر کے دکھاؤ ہوا کے رفع پر تلفظ بھائی. جی آپ بتائیے، مرفوع یہ کون سا مرفوع ہے؟ محلن کیوں ہے؟ وہ تو کہہ رہے ہیں لفظن ہے. سب آپ کو آتا ہے، صرف مشق نہیں ہے، صرف مشق نہیں ہے. ہاں بھائی
مرفوع محلن.
ہاں بھائی سارے غلط بتا رہے ہو. ہاں بھائی آپ بتاؤ،
محلن مرفوع
سارے. تم بھی سب کے ساتھ ہو گئے ہو. کیوں؟ ہوا
ضمیر ہے.
ہاں شاباش. دیکھا، پختہ علم اس کو کہتے ہیں. میں غلط کہہ رہا ہوں، وہ کہہ رہا ہے نہیں جی اعراب محلہ نہیں آئے گا. کیوں؟
مبنی.
کیونکہ مبنی ہے. میں نے ضابطے بتا دیے مبنی. یہ تین مبنی ہر وقت یاد رکھو، تمام ضمیریں، اسمائے اشارہ، اسمائے موصولہ. یہ تو بالکل جگہ جگہ پر آئیں گے. جیسے ہی کوئی ضمیر آئے سمجھ جاؤ اعراب کون سا ہوگا، محلن، چاہے رفع ہو چاہے نصب ہو جارو، وہ بعد میں دیکھیں گے. ہوگا کیا؟ محلن. کوئی بھی اس میں اشارہ آ جائے، ساتھ ہی آپ کو پتا چل جائے کہ اس پر کون سا اعراب پڑھنا ہے، محلن پڑھنا ہے، چاہے رفع ہو چاہے نصب ہو چاہے جر. آپ بتائیے ہوا کا اعراب بولو. مرفوع
محلن.
شاباش. مرفوع محلن. وجہ بتاؤ، محلن کیوں ہے؟ مبنی ہے. شاباش. دیکھا بالکل آسان ہے ترکیب. انشاءاللہ ابھی یہ کچھ طلبہ آپ کا پہلا دن ہے، انشاءاللہ آپ دیکھیں گے کہ آپ بہترین عبارت ایک ہفتہ انشاءاللہ زیادہ نہیں آپ کو کچھ نہ کچھ ترکیب کی سمجھ آنا شروع ہو جائے گی بہترین بلکہ. اچھا جی تو ہوا رجل ہوا مرفوع محلن مبتدا اور رجل مرفوع لفظان خبر مرفوع کیوں خبر ہے خبر کیا ہوتی ہے مرفوع لفظان کیوں اس کے رفع پر ضمہ نہ کہو اس کے رفع پر ہم کیا کر رہے ہیں تلفظ کر رہے ہیں اور جی مرفوع لفظان خبر تلفظ کر کے دکھاؤ رفع پر رجلن نصب پہ تلفظ کرو رجلن جر پہ کرو دیکھا معلوم ہوا یہ جو لفظ رجل ہے اس پر تینوں طرح کے اعراب لفظن آتے ہیں یعنی سننے سے ہی پتا چل جاتا ہے تلفظ سے ہی پتا چل جاتا ہے. اب ہم یوں کرتے ہیں وہ 16 قسمیں کر لیتے ہیں جو نحمیر میں آپ نے پڑھی تھی بھائی وہ 16 قسمیں تو صاحب نحمیر نے آپ کو بتایا تھا کہ اس میں متمکن جو ہے اعراب کے اعتبار سے 16 قسم پر ہے 16 قسمیں پہلی قسم تھی مفرد منصرف صحیح مفرد منصرف صحیح مفرد کا کیا معنی ہاں یعنی تثنیہ جمع نہ ہو تثنیہ کا اعراب الگ آئے گا جمع کا اعراب الگ آئے گا اچھا مفرد ہو منصرف ہو غیر منصرف نہ ہو اور صحیح ہو یعنی آخر میں حرف علت نہ ہو جیسے زیدن اس کا اعراب تینوں حالتوں میں لفظی ہوگا زیدن زیدان زیدن اسی طرح مفرد منصرف جاری مجرائے صحیح مفرد ہو منصرف ہو یعنی غیر منصرف نہ ہو اور جاری مجرائے صحیح ہو صحیح تو وہ ہے جس کے آخر میں حرف علت نہ ہو لیکن یہ جو جاری مجرائے صحیح ہے اس کے آخر میں حرف علت آتا ہے جب آخر میں حرف علت آیا تو صحیح تو نہیں لیکن اس حرف علت سے ماقبل ساکن حرف آ جاتا ہے جیسے دل ون آخر میں واو ہے تو حرف ناقص آ گیا لیکن واو سے ماقبل لام کیا ہے ساکن ہے تو اس سکون کی وجہ سے بھی اس واو یا پر اعراب پڑھنا آسان ہو جاتا ہے دل ون دل ون دل ون دیکھا اس پر بھی تینوں اعراب کون سے ہیں لفظن رفع کا تلفظ کرو نصب کا جر کا جی دلون دلون دلوین تو یہ تینوں اعراب لفظی ہیں. تیسرا ہے جمع مکسر منصرف جمع مکسر جمع کا صیغہ ہو مکسر ہو یعنی اس میں مفرد کا وزن ٹوٹ گیا ہو اور منصرف ہو یعنی غیر منصرف اس جیسے رجال بھائی اس پر بھی تینوں اعراب لفظی آئیں گے رفع کا تلفظ کرو رجال پر ہاں جمع جمع رجال نصب کا کرو رجالن جر کا کرو رجالن جی تو ان تینوں کا رفع ضمہ کے ساتھ نصب فتحہ کے ساتھ اور جر کسرہ کے ساتھ یہاں دو نام ہیں دو تین قسم کے وہ بھی سمجھ لو بھائی ایک ہے رفع ایک ہے نصب ایک ہے جر رفع نصب جر اور اسی طرح ایک ہے ضم فتح کسر بغیر گول تا کے ضم ذات کے ساتھ ہے ضم فتح کسر اور ایک انہی کے ساتھ گول تا بھی ملا دو ضمتن فتحتن کسرتن توجہ ہے کتنی قسم کے نام ہو گئے تین نمبر ایک رفع نصب جر نمبر دو زمن فتحن کسرن نمبر تین زمتن فتحتن کسرتن یاد رکھو رفع نصب جر یہ خاص ہے معرب کے ساتھ یہ خاص ہے اور زمن فتحن کسرن یہ خاص ہے مبنی کے ساتھ یہ خاص ہے اور گولتا ساتھ جوڑ دو زمتن فتحتن کسرتن یہ دونوں کے ساتھ بولا جاتا ہے معرب کے ساتھ بھی اور بات سمجھ میں آ گئی؟ پھر دہراؤ، کتنی قسم کے نام؟
تین.
نمبر ایک رفع نصب جر، نمبر دو ضم فتح کسر، اور نمبر تین ضمۃ فتحۃ کسرت. پریشان کہیں نہیں ہونا، میں بار بار تکرار کرواؤں گا، انشاءاللہ ذہن میں چیزیں جم جائیں گی، لیکن بس آپ نے توجہ سے بیٹھنا ہے اور اس کو دہرانا ہے ساتھ ساتھ. جی، کتنی قسم کے نام؟ تین. نمبر ایک رفع نصب جر، نمبر دو ضم فتح کسر، نمبر تین ضمت فتحۃ کسرت. رفع نصب جر کس کے ساتھ؟ معرب کے ساتھ. ضم فتح کسر مبنی کے ساتھ، اور ضمت فتحۃ کسرت دونوں کے ساتھ بولا جاتا ہے. بات سمجھ میں آ گئی؟ لہذا یہ تین قسمیں ذکر ہو گئیں سولہ میں سے. کون کون سی؟ مفرد منصرف صحیح، نمبر دو مفرد منصرف جاری مجرائے صحیح، اور نمبر تین جمع مکسر منصرف. ان تینوں کا اعراب رفع ضمہ کے ساتھ، نصب فتحہ کے ساتھ، جر کسرہ کے ساتھ. رفع ضمہ کے ساتھ، ضمتن گولتا ہے نا، رفع کس کے ساتھ؟ ضمہ کے ساتھ. نصب فتحہ، فتحہ تن دیکھو وہ گولتا آ گئی، نصب فتحہ کے ساتھ، اور جر کسرہ کے ساتھ. جی، تین لفظ ہیں زیدن دلون اور رجالن. زید کیا ہے؟ مفرد منصرف صحیح. دلون کیا ہے؟ مفرد منصرف جاری مجرائے صحیح. جاری مجرائے کا معنی ہوتا ہے قائم مقام، قائم مقام. یعنی یہ ہے تو صحیح تو نہیں ہے، آخر میں واو یا آئے گی، لیکن واو یا سے ما قبل کیا ہوگا؟ ساکن، جس کی وجہ سے اس واو یا پر رفع نصب جر تینوں کا پڑھنا آسان. تو یہ بھی اسی کے قائم مقام ہو گیا، جیسے مفرد منصرف صحیح پر تینوں اعراب تھے، یہ بھی اس کا قائم مقام ہے. اس پر بھی کیا ہے؟ تینوں اعراب آ سکتے ہیں. تو پڑھو رفع، پڑھو سب پر، زید دلون اور رجال پر، تینوں پر رفع پڑھو، زیدن و دلون و رجالن. پھر پڑھو زیدن و دلون و رجالن. اب تینوں پر نصب پڑھو، زیدن و دلون و رجالن. تینوں پر جر پڑھو، زیدن و دلون و رجالن. دیکھا، تینوں پر اعراب لفظی ہیں. تلفظ سے پتا چل رہا ہے یا نہیں؟ مجھے بتانا میں نے کیا پڑھا ہے. دلون نصب، دلون جر پڑ، رجالون رفع پڑا، زیدان. دیکھا، ان میں تلفظ سے ہی پتا چل رہا ہے یہ تینوں اعراب ہیں. اگلی قسم آ گئی، اگلی قسم ہے جی جمع مؤنث سالم. جمع مؤنث، جمع مؤنث سالم جس کے آخر میں الف اور لمبی تا آئے. مسلمتن کی جمع کیا ہے؟ مسلمات. یہ جمع مؤنث سالم ہے، اس پر صرف دو طرح کے اعراب آتے ہیں. اس پر رفع آئے گا، رفع آئے گا ضمہ کے ساتھ مسلماتن، اور اس کا نصب اور جر دونوں کسرہ کے ساتھ آئیں گے. نصب پڑھو مسلماتن، جر پڑھو مسلماتن. مسلماتن یہاں نہیں پڑھنا. بات سمجھ میں آ گئی؟ تو گویا یوں کہو اس کا نصب بھی جر کے تابع ہے، جر جیسا ہے. توجہ ہے، دوہراؤ زبان سے، اس کا نصب بھی جر کی جر جیسا ہے، جر کے تابع ہے، یوں کو جر جیسا ہے. تو اس کا رفع کس کے ساتھ آئے گا؟ ضمہ کے ساتھ. نصب اور جر کسرہ کے ساتھ. پڑھو رفع، پڑھو مسلمات ان، نصب اور جر نصب پڑھو مسلمات ان. پھر پڑھو رفع، پڑھو مسلماتن. نصب پڑھو اور جر پڑھو شاباش. رأیت مسلماتن، یہ کون سی حالت ہے؟ حالت منصوب ہے. آپ کا ایک ساتھی آپ پر فوراً اعتراض کرتا ہے کہ بھائی یہ مفعول ہے، مسلمات کیا ہے اور مفعول منصوب ہوتا ہے، آپ مجرور کیوں پڑھ رہے ہو؟ کیا جواب دو گے؟ ہاں ہاں ہاں، تقدیری نہیں کہنا، تقدیری نہیں کہنا. پڑھ رہے ہو یا نہیں پڑھ رہے؟ مسلمات تین تو پڑھ رہے ہو کہ نہیں؟ مسلمات ان تو نہیں پڑھا نا، بات سمجھ میں آ گئی؟ تقدیرن جس کا تو تقدیرن تو صرف فرض کر لیں، لیکن یہاں باقاعدہ تبدیلی آ رہی ہے، جاءت مسلمات رأیتو مسلمات، تبدیلی آ گئی یا نہیں آ گئی؟ تو دیکھا، ہاں اب ساتھی نے آپ سے سوال کیا کہ یہ تو منصوب ہے، آپ نے اس پر کیا پڑھا؟ جر. آپ کیا کہیں گے؟ کہ یہ جر نہیں ہے، یہ نصب ہی ہے، اس کا نصب آتا ہی اس شکل میں ہے. دو بھائی اگر جڑواں ہوں، زید اور عمر، تو کیا زید عمر بن گیا اور عمر زید بن گیا ہے؟ نہیں، زید الگ ہے، عمر الگ. شکلیں بے شک ایک جیسی ہیں، کپڑے بالکل ایک جیسے ہیں، لیکن دونوں الگ الگ ہیں. یہاں بھی ایسا ہے، اس کا نصب کس کے جیسا؟ جر جیسا، لیکن نصب الگ ہے، جر الگ ہے. نصب والا عامل آئے گا تو نصب پڑھو گے، جر والا عامل آئے گا تو جر پڑھو گے. مررتو بھی با جارہ کے ساتھ کیسے پڑھیں گے؟ مررتو بھی مسلمات. بات سمجھ میں آ گئی؟ پھر سنو، جاءت مسلمات، جاءت مسلمات، رأیتو جاءت مسلمات، رأیتو مسلمات، مررتو بھی مسلمات. اب مجھے اعراب بتاؤ، جاءت مسلمات کون سا اعراب ہے؟ مرفوع. کون سا مرفوع ہے؟ لفظن ہے. تلفظ سے پتا چل رہا ہے یا نہیں؟ رأیتو مسلمات کون سا اعراب ہے؟ منصوب ہے. کون سا منصوب؟ لفظن ہے. تلفظ سے پتا چل رہا ہے یا نہیں؟ تلفظ کر رہے ہیں ہم باقاعدہ اس پر. اور مررتو بھی مسلمات، یہ بھی کیا ہے؟ مجرور. کون سا مجرور؟ لفظن ہے. تو یہ جو جمع مؤنث سالم ہے، اس پر بھی تینوں طرح کے اعراب لفظن آتے ہیں، لیکن اس کا نصب کس جیسا ہوتا ہے؟ جر جیسا ہوتا ہے. اعراب تینوں ہی آئیں گے، تقدیرن نہیں کہنا، لفظن ہی کہنا. اس سے اگلی قسم تھی غیر منصرف. غیر منصرف، غیر منصرف انہوں نے آپ کو بتلایا کہ وہ ہے جس میں دو اسباب منع صرف پائے جائیں، یا کوئی ایک سبب جو دو کے قائم مقام ہو. اور غیر منصرف پر کسرہ بھی نہیں آتا اور تنوین بھی نہیں آتی. غیر منصرف پر
کسرہ بھی نہیں آتی
اور تنوین بھی نہیں آتی. جاء عمر، رأیت عمر، مررت بعمر، مررت ب، کسرہ بھی نہیں آئے گا، کسرہ بھی نہیں آئے گا، تنوین بھی نہیں. جاء عمر، تنوین نہیں پڑھنی. جاء عمر، رأیت عمر، اور مررت بعمر. غیر منصرف جو ہے وہ جمع مؤنث سالم کے برعکس ہے. جمع مؤنث سالم میں نصب تابع تھا کس کے؟
جر
کے. جبکہ غیر منصرف میں جر تابع ہے نصب کے. نصب میں بھی زبر آئے گا اور جر میں بھی زبر آئے گا. تو اس کا جر کس کے جیسا؟ نصب جیسا ہے. بات سمجھ میں آ رہی ہے؟ جمع مؤنث سالم میں کیا تھا؟ نصب کس جیسا تھا؟ جر جیسا تھا. اور غیر منصرف میں جر کس جیسا ہے؟ نصب جیسا ہے، لیکن ہے جر ہی، ہے جر ہی. جی، اب مجھے اعراب بتاؤ. جاء عمر، مرفوع لفظن، شاباش. مرفوع
لفظن،
مرفوع کیوں؟ فاعل ہے. اور لفظن کیوں؟ اس کے رفع پر ہم باقاعدہ تلفظ کر رہے ہیں. کر کے دکھاؤ. عمر، جی. رأیتو عمر، اعراب بتاؤ. منصوب لفظن، منصوب. منصوب کیوں؟ مفعول ہے. لفظن کیوں؟ اس کے اعراب پر ہم کیا کر رہے ہیں؟ تلفظ کر رہے ہیں، تلفظ کر رہے ہیں. مررتو بعمر، مررتو بعمر، اعراب بولو. مجرور لفظن، مجرور لفظن. تو یہ نہ کہنا کہ اس پر تو جر نظر نہیں. بھائی، یہ جو آپ زبر پڑھ رہے ہیں، اس کا جر آتا ہی زبر کی صورت میں. یہ زبر خود بخود آیا یا مجرور ہونے کی وجہ سے آیا؟ مررتو بعمر، مررتو بعمر کیوں نہیں پڑھا آپ نے؟ پیش کیوں نہیں پڑھی آپ نے؟ زبر کیوں پڑھی؟ کیونکہ یہ کیا ہے؟ باجارہ آ گئی، اور باجارہ کیا کرتی ہے؟ جر دیتی ہے. اور غیر منصرف کا جر آتا ہی کس شکل میں ہے؟ نصب کی صورت میں آتا ہے، یعنی فتحہ کے ساتھ آتا ہے. بات سمجھ میں آ گئی. تو جا عمر رأیتو عمر مررتو بے عمر, تین اعراب کیا ہیں؟ لفظی ہیں. تینوں اعراب لفظی ہیں. اگلی قسم آ گئی تھی اسماء ستہ مکبرہ. اسماء ستہ یاد رکھو, اسماء ستہ مکبرہ موحدہ مضافہ الی غیرہ المتکلم, یہ پوری قیدیں آپ نے یاد کرنی ہیں. اسماء ستہ مکبرہ موحدہ مضافہ الی غیرہ المتکلم, پھر دوہراؤ. اسماء ستہ مکبرہ موحدہ مضافہ الی غیرہ المتکلم. دیکھو اسماء ستہ ہوں ان کے علاوہ نہ ہو, مکبرہ ہوں یعنی ان کی تصغیر نہ ہو. ایک ہوتا ہے عام اسم, ایک اس کی تصغیر ہوتی ہے. رجل ان کا معنی آدمی, اور ایک اسی کی تصغیر پھر بناتے ہیں فعیل وزن پر, رجیل. ان رجیل چھوٹا سا آدمی. کتاب کتاب, اور اسی کی تصغیر بناتے ہیں کتیب, چھوٹی سی کتاب. تو یہ تصغیر جو عام اسم ہے اس کو اس میں مکبر کہتے ہیں, اور ان کی پھر تصغیر بھی آتی ہے. لیکن یہاں ہم نے بتا دیا اسماء ستہ مکبرہ ہوں, تصغیر نہ ہو. ان کی تصغیر نہیں, اس کا اعراب الگ ہے. اسماء ستہ ہوں یعنی وہ چھ اسم ہیں, مکبرہ ہوں یعنی مصغرہ نہ ہو, اور موحدہ ہوں یعنی مفرد کے صیغے ہوں, تثنیہ یا جمع نہ ہو. ابن ابن کی تثنیہ کیا آئے گی؟ ابوانی ابوانی. دیکھو تثنیہ نہ ہو, تثنیہ کا اعراب الگ آئے گا. جمع نہ ہو, جمع کا اعراب الگ ہوگا. تو اسماء ستہ ہوں, مکبرہ ہوں اور موحدہ ہوں, اور نیز یہ مضاف ہوں الی غیرہ یا المتکلم, یا متکلم کے علاوہ کسی اور اسم کی طرح مضاف ہوں, یا کسی اور اسم کی طرف یا کی طرف مضاف ہو. تو ابھی آپ نے پڑھا تھا یا کی طرف جو اسم بھی مضاف ہو جائے علاوہ جمع مذکر سالم کے, اس کا اعراب تینوں حالتوں میں تقدیری. کہ جاء غلامی, رأیت غلامی, مررت بھی غلامی. دیکھو تینوں حالتوں میں اعراب تقدیری ہے, اس لیے کہا یا کی طرف مضاف نہ ہو, کسی اور اسم کی طرف مضاف. پھر دوہراؤ قیدے, اسماء ستہ مکبرہ موحدہ مضافہ الی غیر یا المتکلم, مضافہ متکلم. جی یہ تین چاروں شرطیں پوری ہوں گی پھر اعراب کی یہ قسم بنے گی. اگر ان میں سے ایک بھی شرط ختم ہوئی تو اعراب کی قسم بدل جائے گی. اسماء ستہ مکبرہ موحدہ مضافہ الی غیر یا المتکلم. اس کا رفع واو کے ساتھ, نصب الف کے ساتھ, جر یا کے ساتھ. جاء ابو کا, رأیتو ابا کا, مررتو بھی ابی کا. دیکھا ابو کا ابا کا ابی کا, تلفظ سے پتا چل رہا ہے یعنی میں کون سا اعراب پڑھ رہا ہوں؟ ابو کا کون سا اعراب ہے؟ واو یعنی رفع ہے. ابی کا ابی کا جر ہے, ابا کا نصب ہے. دیکھا تلفظ سے ہی پتا چل رہا ہے. تو اس کا اعراب واو الف یا کے ساتھ آئے گا, لیکن تینوں اعراب لفظی ہیں بھائی. تینوں اعراب کیا ہیں؟ لفظی ہیں. سات آٹھ اور نویں قسم جو تھی تثنیہ, تثنیہ جیسے رجلانی, کلا کلتا جب یہ ضمیر کی طرح مضاف ہوں. کتنی قسمیں گزر گئیں؟ چھ قسمیں گزر گئیں. پہلی کیا تھی؟ مفرد منصرف صحیح. دوسری کیا تھی؟ مفرد منصرف جاری مجرائے صحیح. تیسری کیا تھی؟ جمع مکسر منصرف. ان تینوں کا اعراب ایک جیسا تھا, رفع ضمہ کے ساتھ, نصب فتحہ کے ساتھ, جار کسرہ کے ساتھ. اس کے بعد چوتھی قسم آئی تھی جمع مؤنث سالم, اس کا رفع ضمہ کے ساتھ, نصب اور جار کسرہ کے ساتھ. اس کے بعد غیر منصرف آیا تھا, اس کا رفع ضمہ کے ساتھ, نصب اور جار فتحہ کے ساتھ. उसके बाद अस्माए सित्ता मुकब्बरा आए, उनका रफा वाव के साथ, नसब अलिफ के साथ, जर या के साथ। अब आ गई सातवीं, आठवीं और नौवीं किस्म, तस्निया किला किलता जब वो मुजाफ हो किसी जमीर की तरफ, और इसनानी और इसनतानी। तस्निया रजुलानी, ये हालत रफ़ई में यूं पढ़ेंगे, रजुलानी अलिफ के साथ, और हालत नस्बी और जरी दोनों में पढ़ेंगे रजुलैनी। दोनों में क्या पढ़ेंगे? रजुलैनी। देखा या माकबल मफतूह। तो तस्निया का इराक क्या है? हालत रफ़ई अलिफ के साथ, हालत नस्बी जरी या के साथ, जिसका माकबल मफतूह होगा। तवज्जो है, तस्निया का यह अराब है। इसी तरह किला और किलता का भी यही अराब है, लेकिन शर्त यह है वह मुजाफ हो जमीर की तरफ, वो मुजाफ हो किसकी तरफ? जमीर की तरफ। किलाहुमा किलताहुमा, देखा जमीर की तरफ मुजाफ है, तो हालत रफी में अलिफ के साथ पढ़ेंगे किलाहुमा। लाम के बाद अलिफ पढ़ रहा हूं या नहीं मैं? किलाहुमा। और हालत नस्बी जारी में या माकबल मफतू, किलई ही मा। तवज्जो है, किलई ही मा, इसी तरह किलते ही मा। वही तस्निया वाला इराब है। तस्निया का इराब हालत रफी में किसके साथ? अलिफ के साथ, नसब और जार, या माकबल मफतू। इसी तरह किला और किलता भी हैं, लेकिन कब? ये जब मुजाफ हो किसकी तरफ। ये कैद साथ जरूर याद रखना, जैसे अस्माए सित्ता मुकब्बरा में चार पांच कैदें थी, उनमें से एक भी कैद कम हो जाए तो किस्म ही बदल जाएगी, लिहाजा वो कैदें साथ जिक्र करनी। अस्माए सित्ता मुकब्बरा मुआहदा मुजाफा इला गैर आयल मुतकल्लिम, और ये किला और किलता जब मुजाफ हो किसकी तरफ? जमीर की तरफ। ये कैद जरूर याद रखना। तो तस्निया का भी यही अराब, किला और किलता जब मुजाफ हो किसकी तरफ? जमीर की तरफ, उसका भी यही अराब। और इसनानी और इसनातानी, इनका भी यही एराब है। हालत रफ़ी अलिफ, हालत नस्बी जरी या माकबल मफतूह है। जा रजुलानी, कौन सी हालत है? रफी। देखा तलफ़ुस से आपको पता चल गया। कैसे पता चला? ये फाइल है, लेकिन पता कैसे चला कि ये मरफू है? अलिफ, अलिफ पर हम तलफ़ुस कर रहे हैं रजुलानी। तवज्जो है, आपका एक साथी आपको कहता है कि रजुलानी एराब बोलो मरफू लफजन। भाई मरफू कैसे? रजुलानी, नून के नीचे तो मैं जेर पढ़ रहा हूं, ये तो मजरूर है। आप क्या कहेंगे कि नून के नीचे जो है ये एराब नहीं है, ये हरकत है, ये एराब ये हरकत है नून की। एराब नून से पहले जो अलिफ आया है ये एराब है। रजुलानी, तवज्जो है, ये नून से पहले जो अलिफ आया है ये एराब है, और इस पर हम बाकायदा तलफ्फुज़ कर रहे हैं, लिहाजा ये मरफू लफ्जन है। मरफू तलफ्फुज़ कर रहा हूं या नहीं? रजुलानी पता चला मैंने क्या पढ़ा, रजुलैनी कुछ पता चला मैंने क्या पढ़ा। देखा तलफ्फुज़ से ही आपको पता चल रहा है। तो रजुलानी, अब भी नून के नीचे जेर, रजुलैनी अब भी नून के नीचे जेर। तो नून को नहीं देखना, नून नहीं है एराब भाई। ये नून के नीचे जो हरकत है ये एराब नहीं है, ये नून की हरकत है। एराब वो है जो आमिल के आने से बदलता हो, और आमिल के आने से इसका अलिफ और या ये बदलते हैं और चीजें नहीं बदलती। तो रजुलानी कौन सी हालत? रफी हालत। और रजुलैनी नस्बी और जरी, दोनों हालतों में इसी तरह आएगा। तो कुल नौ किस्में हो गई भाई, तस्निया किला और किलता जब वो मुजाफ हो जमीर की तरफ, और इसनानी और इसनातानी, इन तीनों किस्मों का इराब एक जैसा है। उसके बाद दसवीं किस्म थी, दसवीं ग्यारहवीं और बारहवीं, उनका भी इराब एक जैसा है। वो मुस्लिमूना है, जमा जमा मुजक्कर सालिम, जमा हालत रफी में कैसे पढ़ते हैं? मुस्लिमूना। इसमें भी देखो नून पर जबर है, और हालत नस्बी जरी में कैसे पढ़ते हैं? मुस्लिमीन, अभी भी नून पर जबर है, तो नून एराब नहीं है। नून से माकबल जो वाव या है वो है एराब। मुस्लिमून, मैंने कौन सा एराब पढ़ा? رفع تو کون سا رفع ہے؟ لفظی ہے، تقدیری ہے، محلی ہے؟ لفظن ہے اعراب، رفع لفظن ہے. اور مسلمین یہ منصوب یا مجرور ہے لفظن. توجہ ہے. آپ کہیں گے بھائی اس کا نصب اور جر ایک جیسے ہیں، رجلینی اس کا بھی نصب اور جر ایک جیسے ہیں. بھائی وہ جس جملے میں آئے گا عامل سے آپ کو پتا چل جائے گا. کس سے پتا چلے گا؟ اگر کوئی ان پہ حرف جر داخل ہوگا تو پھر مجرور ہوں گے، اور اگر یہ مفعول بن رہے ہیں تو پھر کیا ہوں گے؟ منصوب ہوں گے. تو وہ عامل آپ کو عامل سے پتا چل جائے گا کہ بے شک دیکھو ان کا نصب اور جر سب کا ایک جیسا ہے، نصب بھی رجلینی اور جر بھی، لیکن پتا کس سے چلے گا؟ عامل سے. پیچھے دیکھو کون ہے، نصب دینے والا عامل ہے یا جر دینے والا، تو اس سے آپ کو پتا چل جائے گا. بھائی رجلینی اکیلا تو کہیں نہیں آئے گا نا، نصب یا جر خود آتا ہے، عامل چاہیے. تو عامل ضرور ہوگا جہاں بھی آئے گا، وہ آپ کو بتا دے گا یہ اس وقت منصوب ہے یا مجرور ہے، بے شک شکل ایک جیسی ہی کیوں نہ ہو. بھائی اگلے تین ہیں، دس، گیارہ اور بارہ میں. بھائی سب سے پہلے جمع مذکر سالم ہے، مسلمون رفع کس کے ساتھ؟ واو کے ساتھ. میں نے پڑھا جاء مسلمون، اعراب بولو مرفوع لفظن. آپ کا ایک ساتھی کہتا ہے نہیں بھائی منصوب ہے، مسلمون کے نون پہ میں زبر پڑھ رہا ہوں. آپ کیا کہیں گے؟ یہ حرکت اعراب نہیں، اعراب کیا ہے؟ واو ہے اور اس پر ہم تلفظ کر رہے ہیں، تو مرفوع ہے لفظن. رأیت مسلمین یہ کیا ہے؟ منصوب لفظن. اور مررت بمسلمین مجرور لفظن ہے. توجہ ہے، یا پڑھ رہے ہو یا نہیں، تلفظ کر رہے ہو یا نہیں اس پر، تو یہ مجرور لفظن ہے یا منصوب لفظن جو بھی ہوگا، تو یہ لفظن اعراب ہے اس کا. اچھا اسی طرح اولو، بھائی اولو زو جیسے تھا، زو مال، زو مال کا کیا معنی؟ مال والا. تو یہ جمع کے لیے پھر اولو ہے، اولو مالن کیا معنی؟ مال والے، مال والے. یہ بھی اسی طرح ہے، حالت رفعی میں اولو، یہ جو لام کے بعد واو ہے، حالت نسبی جاری میں اولی، اولو مالن اور اولی مالن. جاء اولو مالن کون آئے؟ مال والے آئے. رأیت اولی مالن، میں نے دیکھا کس کو؟ مال والوں کو. اور مررت بھی اولی مالن، دیکھا وہی مسلمون جیسا اعراب ہے. رفع کس کے ساتھ ہے؟ رفع واو کے ساتھ، اور نصب اور جر یا کے ساتھ. اور اسی طرح ہے عشرون سے لے کر تسعون تک، یہ جو دہائیاں ہیں. عشرون کا معنی بیس، سلاسون کا معنی تیس، اربعون کا معنی چالیس، خمسون پچاس، ستون ساٹھ، اور سبعون ستر، سمانون اسی، تسعون نوے. تو یہ عشرون سے لے کر تسعون تک یہ جو دہائیاں ہیں، ان کا بھی یہی اعراب ہے، حالت رفعی کس کے ساتھ؟ واو کے ساتھ. تسعون، سلاسون، اربعون وغیرہ. اور حالت نسبی جری میں یا کے ساتھ، عشرین، سلاسین، اربعین. تو ان تینوں کا اعراب بھی کیا ہے؟ لفظن ہے. ابھی تک جتنی بارہ قسمیں گزری سب کا اعراب لفظن تھا، آپ غور کر رہے ہیں؟ سب قسموں کا اعراب لفظن. اب آنے لگی ہیں آگے وہ قسمیں جن کا اعراب جو ہے وہ تقدیرن ہوتا ہے. اب وہ بیان کرتے ہیں کس کے اندر؟ نحمیر میں سولہ قسمیں ہم پڑھ رہے ہیں. بھائی اگلی قسم تھی اسم مقصور. بھائی اسم مقصور کسے کہتے ہیں؟ جس کے آخر میں کیا ہے؟ الف مقصورہ. الف مقصورہ کسے کہتے ہیں؟ یہ عام الف کو. عام الف کو کیا کہتے ہیں؟ دوسرا اس کے مقابلے میں کیا ہوتا ہے؟ الف ممدودہ. تو الف مقصورہ، اور اس جس جسم کے آخر میں الف مقصورہ ہے اس کا اعراب تینوں حالتوں میں تقدیری ہے، رفع بھی تقدیری، نصب بھی تقدیری، جر بھی تقدیری. جاء موسیٰ، رأیت موسیٰ، مررت بھی موسیٰ. اگلی قسم، اگلی قسم علاوہ جمع مذکر سالم کے، جب وہ مضاف ہو یا متکلم کی طرف. جمع مذکر سالم یعنی مسلمون کے علاوہ کوئی اور لفظ مضاف ہو کس کی طرف، اس کا اعراب بھی تینوں حالتوں میں تقدیری ہے، جاء غلامی، رأیت غلامی، مررت بھی غلامی. یہ دو قسمیں تھیں، ایک اسم مقصور، ایک وہ اسم جو مضاف ہو یا متکلم کی طرف، علاوہ جمع مذکر سالم. ان میں تینوں حالتیں تقدیری ہیں. اگلی قسم ہے اسم منقوص. بھائی اسم منقوص جیسے قاضی، یعنی ایسا اسم جس کے آخر میں یا ہو اور یا سے ماقبل کسرہ ہو، یہ ہے اسم منقوص، ناقص سے ہے. اسم منقوص کے اندر رفع بھی تقدیری اور جر بھی تقدیری، لیکن نصب لفظی ہوگا. نصب جا ال جا القاضی، رأیت القاضی، رأیت القاضی، مررت بالقاضی. دیکھا، رفع بھی تقدیری اور جر بھی، لیکن نصب لفظی ہے، یعنی ہم اس پر باقاعدہ تلفظ کرتے ہیں. اگلی قسم ہے سولہویں قسم، آخری قسم، جمع مذکر سالم جب وہ مضاف ہو یا متکلم کی طرف. ابھی کہا تھا نا، کوئی بھی اسم جب مضاف ہو کس کی طرف، یا متکلم کی طرف، علاوہ کس کے، علاوہ جمع مذکر سالم کے، علاوہ، کیونکہ اس کا اعراب یہ اب آ گیا. سولہویں قسم، جب جمع مذکر سالم مضاف ہو کس کی طرف، یا متکلم کی طرف، تو اس کا کیا اعراب ہوگا، اب وہ آپ نے مجھے بتانا ہے. مسلمون، میں اس کی اضافت کرتا ہوں یا کی طرف، اور آپ نے پڑھا ہے کہ نون جمع اور نون تثنیہ اضافت کے وقت گر جاتے ہیں، تو مسلمون کا نون گر گیا، آگے کیا آ گئی، یا مسلمو یا، اور پھر کیا کرتے ہیں، وہ اور یا جب جمع ہو جائیں، وہ اور یا جمع ہو جائیں اور اول ان میں سے ساکن ہو، تو اس وہ کو یا کر کے یا میں کیا کرتے ہیں، ادغام. تو مسلمویا. اب یا کو یا کر میں ادغام کر دیا، لیکن ماقبل میں میم پر پیش تھا، اور یا تو اپنے سے ماقبل کیا چاہتی ہے، کسرہ، لہذا اس ضمہ کو کسرہ سے بدل دیا، کیا بن گیا، مسلمیا. اب یہ اسی طرح رہے گا تینوں حالتوں میں، جا مسلمیا، رأیت مسلمیا، مررت بھی مسلمیا. لیکن یہاں دو لفظ ہیں، ایک نہیں ہے، ایک مسلمونا ہے اور ایک یا ہے. مسلمون کا اعراب الگ بتانا ہے، یا کا اعراب الگ. کیوں؟ کیونکہ وہ مضاف ہے اور یہ مضافون الہ، اور میں نے آپ کو بتایا تھا ابھی کہ مضاف الہ ہمیشہ کیا ہوتا ہے، مجرور. دنیا میں دو ہی مجرور ہیں، ایک جس پر کیا داخل ہو، حرف جر، اور ایک مضافون الہ. تو مسلمون اور آگے یا ہے، یا تو مجرور ہے ہر حال میں، یا تو کیوں مجرور ہے، مضاف الیہ ہے، مسلمونا مضاف اور یا ضمیر مضافون. یا کا اعراب بولو، کون سا اعراب، مجرور، کون سا مجرور، کون سا مجرور، محلا تقدیرا لفظا،
تقدیرا
جی، تقدیرا کیوں ہے، اور بولو، محلا کیوں ہے، شاباش، مبنی ہے بھائی، ضابطے میں نے سارے آپ کو بتا دیے، بس ابھی آپ مشق ہم نے کرنی ہے کہ آپ اس کے ماہر بن جائیں. یا کیا ہے، مضاف الیہ ہے، مضاف الیہ کیا ہوتا ہے، آپ نے پڑھا یا نہیں، مجرور ہوتا ہے. تو یا کیا ہے، مضاف الیہ، مجرور. اب کون سا مجرور ہے، سب سے پہلے دیکھا کرو، مبنی ہے یا معرب ہے، دیکھتے ہی پتہ لگ گیا، تو ضمیر ہے، متکلم کی ضمیر ہے، تو یہ کیا ہے، مبنی ہے، تو مجرور محل. تو یا تو مجرور محلن ہے. ہاں، یہ مسلمون جو ساتھ جڑا ہے یا کے، پڑھ ہم کیا رہے ہیں، مسلمیا، کیا پڑھ رہے ہیں، مسلمیا رہے، پڑھیں گے اسی طرح، لیکن اعراب کیا ہوگا تینوں حالتوں میں. اب آپ کو پوری سمجھ میں آ گئی ہے بات، اب اس کو حل کر کے دکھائیں. بھائی، جا مسلمیا، رأیت مسلمیا، مررت بھی مسلمیا، رہے گا تینوں حالتوں میں ایک جیسا. اب مجھے بتائیے، جا مسلمیا، اعراب بولو، مرفو کیوں، فاعل ہے، شاباش، کیا ہے، فاعل ہے، پتہ چل رہا ہے یا نہیں، فاعل کیا ہوتا ہے، مرفو. اب کون سا مرفو ہے، مجھے بتاؤ، مسلمونا اور یا، مسلمونا اور یا، یا کا اعراب بتا چکے یا نہیں، کس کا اعراب باقی، بس میں مسلمونہ کا اعراب پوچھ رہا ہوں آپ سے. مسلمونہ جا مسلمیہ اس کے اندر شروع میں کیا ہے؟ مسلمونہ ہے. میں اس کا اعراب پوچھ رہا ہوں. اعراب بولو. مرفوع کیوں ہے؟ فاعل ہے. کون سا مرفوع؟ جی مسلمونہ کا رفع کس کے ساتھ آتا ہے؟ واو. میں پڑھ رہا ہوں جا مسلمیہ, میں واو پڑھ رہا ہوں؟ نہیں. معلوم ہوا رفع تقدیری ہے. بات سمجھ میں آ گئی کہ نہیں آ گئی؟ واو پڑھ رہا ہوں میں. مسلمونہ کا رفع بھی ہم نے بتایا تھا. رفع کس سے؟ واو. نصب اور جار یا کے ساتھ. واو میں پڑھ رہا ہوں جا مسلمیہ میں. نہیں. تو معلوم ہوا رفع کیا ہے؟ تقدیری ہے. اچھا رأیت مسلمیہ, اب یہ مفعول ہے. اعراب بولو.
منصوب
ہے. کون سا منصوب ہے؟ منصوب تقدیرن. شاباش. کس کا اعراب بتا رہے ہو؟ مسلمونہ کا. کس کا اعراب بتا رہے ہو؟ جی مسلمونہ کا. نصب کس کے ساتھ آتا ہے؟ رأیت مسلمیہ. یا پڑھ رہے ہو یا نہیں پڑھ رہے؟ یا مشدد ہے یا نہیں؟ یا مشدد میں کتنی یا ہوتی ہیں؟ دو. ایک یا تو متکلم کی ضمیر ہے اور اسے ما قبل بھی یا پڑھ رہے یا نہیں پڑھ رہے. اور تو یہ کون سا اعراب ہے؟ جس پہ تلفظ ہو رہا ہے اس کو کیا کہتے ہیں؟ لفظن. تو یہ کیا ہے؟ منصوب ہے لفظن. مررت بھی مسلمیہ. بولو کون سا اعراب؟ مجرور. کون سا مجرور؟ لفظن ہے. شاباش, کیونکہ یا پڑھ رہے ہو. بات سمجھ میں آ رہی ہے سب کو؟ سب کچھ آسان ہے, آپ سب پڑھ چکے ہیں, اب صرف مشق کرنی ہے. چند دن میں آپ ماہر ہو جائیں گے. تو یہ 16ویں قسم تھی. یہ 16 قسمیں پڑھ لیں آپ نے نحمیر کی. یہ آپ کو یاد ہونی چاہیے بھائی. اگر نہیں ہے تو آج ہی ان کو زبردست یاد کر لو. 16 قسمیں میں نے سمجھا بھی دیں, اور اگر ازبر نہیں ہوتی روز ان کو دہراتے رہو. انشاءاللہ آپ دیکھیں گے آپ زبردست ترکیب کا. بس یہ 16 قسمیں یاد کرو, وہ مبنیات کی 8 قسمیں یاد کرو, اور وہ معرفہ کی 6-7 قسمیں یاد کرو. پھر آپ انشاءاللہ بہترین چلتے رہیں گے. معلوم ہوا جمع مذکر سالم. جمع مذکر
سالم
اس کا اعراب کیا ہے؟ رفع تقدیر واو کے ساتھ. رفع ہے, یوں کہو رفع ہے تقدیری, نصب اور جر ہے لفظی ہے. رفع ہے تقدیری. اس کو دہرانا بھائی, ساتھیوں کے ساتھ بھی آپ لوگوں نے پھر اس کو دہرانا ہے. یہ 16 قسمیں ہیں بھائی, 16 قسمیں. چلو کل بھائی پھر انشاءاللہ موصوف صفت کی ترکیب وغیرہ شروع کریں گے. آج تو کچھ آپ طلباء گزشتہ سبق میں نہیں تھے, اس لیے میں نے ساری ترکیب دوبارہ دہرا دی. اب کوشش کریں بھائی باقاعدگی سے آئیں, اور یہ انشاءاللہ 8-10 دن میں آپ بہترین عبارت پڑھنے کے قابل ہو جائیں گے. باتیں اچھی طرح سمجھ میں آ گئیں؟ چلیے بس بھائی. ھذا ھو المرام, واللہ اعلم بحقیقت الکلام.